السلام علیکم. پاکستان میں اس وقت شام کے 7، بھارت میں 7:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. پہلے آج کی اہم خبروں کا خلاصہ. افغانستان کے شہر گردیز میں ایک فوجی عدالت کے باہر ٹرک میں ہونے والے دھماکے میں کم از کم 5 افراد ہلاک ہو گئے ہیں. طالبان نے حملے کی ذمہ داری قبول کر لی ہے. پاکستان میں 24 گھنٹوں کے دوران مزید 1452 افراد میں کرونا وائرس کی تصدیق ہوئی ہے. مجموعی تعداد 35,788 ہو گئی ہے. گزشتہ 24 گھنٹوں کے دوران پاکستان میں مزید 33 اموات ہوئی ہیں اور کل اموات 770 تک پہنچ گئی ہیں. حکومت پاکستان نے کرونا کے باعث بیرونی ممالک میں جاں بحق ہونے والوں کی میتیں واپس لانے کی اجازت دے دی ہے. بھارت میں گزشتہ 24 گھنٹوں کے دوران کرونا کے 3,722 نئے مثبت کیسز پائے گئے ہیں اور 134 اموات ہوئی ہیں. دنیا بھر میں کرونا وائرس کے کیسز کی تعداد 44 لاکھ اور اموات کی تعداد 3 لاکھ تک پہنچ گئی ہے. امریکہ میں بدھ کی شام تک 1600 سے زیادہ اموات رپورٹ ہو چکی تھی. اس طرح کل تعداد 85,000 تک جا پہنچی ہے. صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ وہ ہر صورت تعلیمی ادارے جلد کھولنا چاہتے ہیں. عالمی ادارے صحت نے تنبیہ کی ہے کہ ممکن ہے یہ وائرس ختم نہ ہو اور ہمیں ایڈز کی طرح اس کے ساتھ ہی جینا پڑے. خبروں کی تفصیل. افغانستان کے شہر گردیز میں ایک فوجی عدالت کے باہر ٹرک میں ہونے والے دھماکے میں کم از کم 5 افراد ہلاک ہو گئے ہیں. طالبان نے حملے کی ذمہ داری قبول کر لی ہے. افغانستان کی وزارت خارجہ کے ترجمان طارق آریان نے کہا کہ جمعرات کو ہونے والا کار بم حملہ گردیز شہر کی فوجی عدالت کے باہر ہوا ہے جو ایک گنجان آباد علاقہ ہے. انہوں نے خدشہ ظاہر کیا کہ حملے میں درجنوں لوگ زخمی اور ہلاک ہو سکتے ہیں. برطانوی خبر رساں ادارے رائٹرز کے مطابق طارق آریان نے حملے کا الزام حقانی نیٹ ورک پر لگایا ہے جن کے تعلقات طالبان سے بغاوت کرنے والے گروہوں کے ساتھ بھی ہیں. پاکستان میں سرگرم قلعدم تنظیم لشکر طیبہ کے ساتھ بھی ان کے روابط ہیں. یہ گروہ بہت کم ہی کسی حملے کی ذمہ داری قبول کرتا ہے. ادھر طالبان کے ترجمان ذبیح اللہ مجاہد نے اپنے ایک بیان میں حملے کی ذمہ داری قبول کی ہے. انہوں نے اس حملے کو صدر اشرف غنی کی جانب سے فوج کو طالبان پر حملوں کا حکم دینے کا رد عمل قرار دیا ہے. طالبان ترجمان نے دعویٰ کیا ہے کہ حملے میں مسلح فورسز کے دسیوں اہلکار ہلاک اور زخمی ہوئے ہیں. افغانستان کے صوبے پکتیا کے فوجی ترجمان امل خان مومند کے مطابق یہ حملہ ایک ٹرک کے ذریعے کیا گیا جو بارودی مواد سے بھرا ہوا تھا. انہوں نے 5 افراد کی ہلاکت کی تصدیق کرتے ہوئے کہا کہ حملے میں 14 افراد زخمی بھی ہوئے ہیں. خیال رہے کہ صرف 2 روز قبل کابل اور ننگرہار میں 2 حملے کیے گئے تھے جن میں 50 سے زائد افراد مارے گئے تھے. اقوام متحدہ کی سلامتی کونسل نے افغانستان میں منگل کے روز ہونے والے 2 الگ الگ دہشت گردانہ حملوں کی شدید مذمت کی ہے. دارالحکومت کابل کے ایک ہسپتال میں ہونے والے حملے میں 20، جبکہ ننگرہار صوبے میں ایک جنازے پر ہونے والے حملے میں 24 جانیں ضائع ہوئی ہیں. ننگرہار صوبے میں ہونے والے حملے کی ذمہ داری دہشت گرد گروپ داعش نے قبول کر لی ہے. افغان حکومت اور دہشت گردی کا نشانہ بننے والے افراد کے خاندانوں سے ہمدردی کا اظہار کرتے ہوئے سلامتی کونسل کے ارکان نے ان حملوں میں زخمی ہونے والے افراد کی جلد صحت یابی کی دعا کی ہے. پاکستان کی دفتر خارجہ کی ترجمان عائشہ فاروقی کا کہنا ہے کہ کرونا وائرس کی وجہ سے بیرونی ممالک میں پھنسے ہوئے پاکستانی شہریوں کی وطن واپسی کا عمل جاری ہے. ان کے بقول اب تک 24,000 سے زائد پاکستانی شہریوں کو پاکستان کی قومی فضائی کمپنی پی آئی اے کی خصوصی پروازوں کے ذریعے پاکستان لایا جا چکا ہے. جمعرات کو نیوز بریفنگ کے دوران ترجمان عائشہ فاروقی نے کہا کہ اب تک وطن واپس لائے جانے والے پاکستانی شہریوں میں 570 وہ بھی شامل ہیں جو حال ہی میں امریکہ سے پی آئی اے کی 2 خصوصی پروازوں کے ذریعے پاکستان واپس آئے ہیں. ترجمان نے کہا کہ امریکہ سے پاکستانیوں کو واپس لانے کے لیے پی آئی اے کے 6 خصوصی پروازوں کا انتظام کیا گیا اور ان میں سے یہ 2 پہلی پروازیں تھیں. ترجمان نے ان خصوصی پروازوں کے ذریعے پاکستانی شہریوں کو وطن واپسی میں تعاون کرنے پر امریکہ کا شکریہ ادا کیا. حکومت پاکستان نے بیرون ملک کرونا وائرس سے ہلاک ہونے والے پاکستانیوں کی میتیں وطن واپس لانے کی اجازت دے دی ہے، جس کے بعد اسپین سے کرونا وائرس سے ہلاک ہونے والے 3 افراد کی میتیں آج لاہور پہنچ گئی ہیں. خبریں ختم ہوئیں.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
یہ وائس آف امریکہ ہے۔ کرونا کی عالمی وبا کے دنوں میں واشنگٹن سے خصوصی پروگرام کے ساتھ میں ہوں اسد حسن۔ آج کے اس پروگرام میں آپ سنیں گے بھارت کرونا وائرس سے کیسے نمٹ رہا ہے۔ نفیسہ اود بھائی کی تجزیہ کاروں قمر آغا، ڈاکٹر سہیل سیتو اور سنتوش بھارتیہ کے ساتھ گفتگو۔ ترک ڈرامہ ارطغرل غازی پاکستان میں مقبول، لیکن کیا معاشرہ سماجی تصورات میں لچک کے لیے تیار ہے؟ ڈرامے میں سیاسی پیغام کیا ہے؟ ترک صدر اردوان اور پاکستان کے وزیراعظم عمران خان اس ٹیلی ویژن ڈرامے کو اپنے اپنے عوام کے لیے کیوں ضروری سمجھتے ہیں؟ اس موضوع پر بات کریں گے پاکستان کے معروف ڈرامہ نگار، مصنف، ادیب، شاعر اصغر ندیم سید اور ترکی میں موجود سینئر پاکستانی صحافی اور کالم نگار ڈاکٹر فرقان حمید سے۔ وبا میں مذاق، یہ ہمارا آخری سیگمنٹ ہے۔ مونا شیخ ہمارے ساتھ موجود ہوں گی، لاس اینجلس میں مقیم پاکستانی کامیڈین جو اسٹینڈ اپ کامیڈی کرتی ہیں۔ کن مشکل حالات سے نکلتے ہوئے وہ لاس اینجلس کے اسٹیج پر پرفارم کر رہی ہیں، ان سے بات ہوگی۔ تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ نفیسہ اود بھائی بات کر رہی ہیں بھارت میں کرونا وائرس سے نمٹنے کے طریقوں پر۔
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر۔
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ اود بھائی۔ اس وقت ہم ایک خصوصی پروگرام کر رہے ہیں کہ بھارت کرونا وائرس سے نمٹنے کے لیے کون سے اقدامات اٹھا رہا ہے۔ تازہ اطلاعات یہ ہیں کہ بھارتی وزیراعظم نریندر مودی نے ملک کے لیے $260 ارب کا ایک خصوصی پیکیج کا اعلان کیا ہے جو کرونا وائرس کے متاثرین کے لیے ہوگا اور جس سے بھارت امید کرتا ہے کہ معیشت کو استوار کرنے میں مدد ملے گی۔ ہم اس گفتگو میں سب سے پہلے بھارت چلیں گے جہاں سے ہمیں جوائن کیا ہے قمر آغا نے۔ یہ سینئر صحافی ہیں، نئی دہلی میں ہیں۔ ان کے ساتھ ساتھ ہوں گے ڈاکٹر سہیل سہتو جو طب کے شعبے سے وابستہ ہیں، کراچی میں ہوتے ہیں، اور ہم ایک اور بھی نقطہ نظر حاصل کرنے کے لیے نئی دہلی سے سینئر صحافی سنتوش بھارتیہ کو لیں گے۔ تو آغا صاحب آپ سے ابتدا کرتے ہیں۔ بنیادی طور پہ ہم ایک ڈسکشن کرنا چاہ رہے ہیں کیونکہ آپ کے علم میں ہیں کہ اس وقت بر صغیر میں کرونا وائرس کے کیسز ہیں لیکن ان کی صحیح ٹیسٹنگ بھی نہیں ہو رہی ہے۔ ہمارے پاس جو اطلاعات ہیں وہ یہ کہ بھارت کے پاس تقریباً کوئی 70,000 کنفرمڈ کیسز ہیں COVID-19 کے۔ ایسے میں اس وقت مودی سرکار نے $260 ارب کا جو پیکیج کا اعلان کیا ہے، آپ کے خیال میں یہ کتنا سود مند رہے گا بھارت کو ریسکیو کرنے کے لیے؟ جی
میں سمجھتا ہوں اگر اس کا پراپر ڈسٹریبیوشن ہو جاتا ہے جیسا کہ انہیں نے کہا ہے کہ وہ جو یہ ہے غریبوں کو بھی، مزدوروں کو بھی، اور یہ جو مائگرینٹ ورکرس ہیں ان کو بھی، آرگنائز سیکٹر اور ان آرگنائز سیکٹر میں جو لوگ کام کرتے ہیں ان سب کو اس سے فائدہ ہوگا۔ اور انہوں نے یہ بھی کہا ہے کہ اسمال اسکیل انڈسٹری یعنی کاٹیج انڈسٹری جو ہے یا ایم ایس ایم ایز جو ہے، مائکرو اینڈ اسمال میڈیم انٹرپرائزز کے لیے بھی بات کی ہے۔ تو اگر ان سب لوگوں کو، بڑے بولڈ ریفارمس ہیں کے لیے بھی کہا ہے کہ ہم ریفارمس بھی کریں گے سیلف ریلائنس بننے کے لیے، خود مختار بننے کے لیے، یعنی زیادہ تر پروڈکشن بھی یہیں پہ ہوگا زیادہ تر، اور ایگریکلچر کے لیے بھی کہا ہے کہ اس کے لیے بھی ہم اس میں بھی چیز آئیں گی۔ انہیں نے تقریباً $266 ٹریلین کا کیا ہے یعنی 2,00,000 کروڑ کا، جو کہ 10% انڈیا کی جی ڈی پی ہے 2019 اور 2020 کے حساب سے دیکھا جائے۔ تو یہ ایک بڑا پیکیج ہے اور یہ ہے کہ اس کی ابھی ڈیٹیل تو ملی نہیں ہے، وہ فائنینس منسٹری اس کی ڈیٹیل تیار کرے گی کہ کس طریقے سے بٹے گا، کتنا پیسہ کس سیکٹر میں جائے گا۔
آو صاحب میرے خیال ہے اس وقت سنتوش بھارتیہ لائن پر ہیں۔ آداب، آپ کیا سمجھتے ہیں کہ جس طرح سے روزگار متاثر ہوا ہے یہ پیکیج کیا پھر سے بھارت کو معاشی سطح پر بحال کر سکے گا؟
गवर्नमेंट का प्लान पहले क्लियर हो कि जिस पैकेज को उन्होंने अनाउंस किया है उसका रूट मैप क्या है, उसका रीजन है। हम इंडिया को सेल्फ रिलायंस, जिसको इन्होंने आत्मनिर्भर भारत का नाम दिया है, उसकी तरफ जाता है या ये वर्ल्ड इकोनॉमी में इंडिया को एक एक बंधुआ मजदूर की तरह से खड़ा करता है, ये देखने की जरूरत है। दोनों चीजें हो सकती हैं कि हम वर्ल्ड इकोनॉमी के ऐसे हिस्से हों जो सिर्फ हम सर्विस दे रहे हैं, हमें उसके फ्रूट में कोई हिस्सा, प्रॉफिट में कोई हिस्सा नहीं मिल रहा है, उतना ही हिस्सा मिल रहा है जितना हम काम कर रहे हैं। दूसरा तरीका ये हो सकता है, रोड मैप के ऊपर डिपेंड करता है। दूसरा ये हो सकता है कि हम वर्ल्ड इकोनॉमी को लीड करने की दिशा में आगे बढ़े उसके 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 रोशनी में, वो तभी हो सकता है जब गांधीयन इकोनॉमी को एडॉप्ट करें, जिन्होंने कहा था कि इंडिया इज ए कंट्री ऑफ विलेजेस, तो यहाँ के विलेजेस को हम मजबूत करें और उन गांवों के जरिए हम इकोनॉमी को ऐसा करें जिससे कि कंट्री बाहर की तरफ मुंह न देखे, मतलब गांव के पास ही। हमारा एक ब्लॉक यूनिट है, 100 गांव की एक यूनिट पर एक ब्लॉक होता है, तो गांधी के अगर उस इस प्रिंसिपल को अगर हम ट्रांसलेट करते हैं आज के समय में, तो हम ये कह सकते हैं कि जहां पर किसान आसानी से अपना कच्चा माल लेके पहुंच सके, उस जगह पर प्रोडक्ट की यूनिट लगनी चाहिए।
इस वक्त हमें पाकिस्तान से ज्वाइन किया है डॉक्टर सुहेल सेहतो ने, ये कराची में होते हैं, रेडियोलॉजिस्ट हैं। तो डॉक्टर सुहेल, आप बताइए, जिस तरह से अभी वजीर आजम नरेंद्र मोदी ने 20 लाख करोड़ बहुत ह्यूज अमाउंट है, $260 बिलियन, ये फिगर्स हम पाकिस्तान में सुनते ही नहीं है, तो डॉक्टर सुहेल आप क्या कहना चाहेंगे इस पे?
इस बारे में मैं दो तीन बातें कहूंगा कि ये अगर ज्यादा अमाउंट लग रहा है तो मैं इंडिया की जो है ना आबादी भी बहुत ज्यादा है, ठीक है, और पाकिस्तान में भी बकौल प्राइम मिनिस्टर के, फेडरल गवर्नमेंट के, 144 बिलियन पाकिस्तानी रुपीस का पैकेज उन्होंने दिया है, उसमें वेरियस चीजें हैं, उसमें हर पाकिस्तानी जो जिसकी नौकरी खत्म हो गई है या जो बिलो द पॉवर्टी लाइन रह रहे थे, जिनको पहले बेनजीर इनकम सपोर्ट प्रोग्राम के तहत पैसे मिल रहे थे, उन सबको इन्होंने 12,000 रुपए दे चुके हैं। तो पाकिस्तान में भी इस तरह की चीजें हुई हैं।
इस वक्त हम बात कर रहे हैं कि भारत ने जो एक रोड मैप सामने लाया है, यानी कि जितने जोरदार तरीके से उन्होंने अपना लॉकडाउन किया वो पाकिस्तान भी देख रहा था, हालांकि इसकी नुक्ताचीनी बहुत हुई है। आगा साहब, अगर आप इसके बारे में कुछ तबसरा करें, आपके ख्याल में भारत ने कितनी जानें बचाई होंगी इस तरह का लॉकडाउन करके?
देखिए, ये बड़ा मुश्किल है बताना कितनी जानें बचाई, तो उसकी वजह ये है कि फिगर्स है नहीं अभी ज्यादा, एक ही चीज है, दवा इसकी मौजूद नहीं है और इसकी वैक्सीन अभी तक बनी नहीं है, तो बस एक ही चीज है, लॉकडाउन, सोशल डिस्टेंसिंग, इसी के जरिए से। अच्छी बात यह है कि गांव तक में लोगों ने इसको काफी फॉलो किया है, जो बेरोजगार हुआ वो पैदल सड़कों पे निकल पड़ा घर जाने के लिए, अपने उसके पास पैसे नहीं है, उसके ये उसके साथ एक बहुत बड़ी भारत की में एक मुसीबत खड़ी हो गई उसके साथ, वो एक है मुसीबत हम लोग के साथ। अब तो है ट्रेनें नहीं चल रही हैं, वापस जा रहे हैं, या अगर वापस चले जाते हैं तो दूसरी प्रॉब्लम खड़ी हो जाती है बॉम्बे के अंदर या गुजरात में, जहाँ पर बड़ी इंडस्ट्रीज हैं, या वो लोग ये कह रहे हैं अगर ये वर्कर चले गए तो हम जब फैक्ट्री कैसे खोलेंगे, इनके बगैर काम कैसे चलेगा। तो ये एक अजीब किस्म की मुसीबत है जिसका कभी किसी को कोई एक्सपीरियंस नहीं है उसको डील करने के लिए। हर तरह की कोशिशें हो रही हैं, कई अलग अलग तरीकों से काम किया जा सकता है, किया जा रहा है।
बहते साहब, आप बताइए कि जिस तरह से पाकिस्तान में जब लॉकडाउन ख़त्म हुआ तो हमने देखा कि लोगों की भीड़ जो है वो आ गई दुकानों में, अब पता नहीं चल रहा है कि इसकी वजह से कितनी इन्फेक्शंस होंगी, कितनी अमवात होंगी। भारत के पास कोई रोड मैप है कि अगर लॉकडाउन ख़त्म होता है तो स्टैंडर्ड ऑपरेटिंग प्रोसीजर्स पर कैसे इतलाक किया जाए?
जिसका आप जिक्र कर रहे हैं, इसके दो हिस्से हैं। पहली चीज तो ये है कि लोग कितना आइसोलेशन में रह सकते हैं, क्योंकि हमारी जो सोसाइटी है इंडिया की हो या पाकिस्तान की हो, ज्यादातर लोग छोटे घरों में रहते हैं जिसमें कमरे कम होते हैं, लोग इकट्ठे रहते हैं। अब वहां अगर कोई चीज पहुंचती है तो वो उस फैमिली का बचना मुश्किल हो जाता है, इसलिए जिसको कहते हैं ना कि एक सेल्फ आइसोलेशन वाली साइकोलॉजी डेवलप करनी पड़ेगी। इंडिया में डेवलप हुई है, लेकिन हमारे यहाँ, मेरा ख्याल है, मुझे पाकिस्तान का बहुत अंदाजा नहीं है, लेकिन इंडिया में स्लम्स बहुत है। जैसे बॉम्बे में धारावी बहुत बड़ा स्लम है, दिल्ली में स्लम्स है, हर शहर में बड़े बड़े स्लम्स है। उन स्लम्स में एक ही कोठरी में 15-20 लोग रहते हैं। एक अच्छी चीज हुई है कि अभी तक, मतलब ये मैं कहूँ कि अल्लाह मियां की नेमत है अभी इंडिया के ऊपर, कि सोसाइटी में नहीं घुसा है, फेज थ्री में नहीं गया है, ऐसा गवर्नमेंट ऑफ इंडिया कह रही है। मैं भी ये मानता हूँ, क्योंकि हमारे पास तो कोई तरीका है नहीं जानने का, क्या विटामिन सी दे रहे हैं, सलाइन चढ़ा रहे हैं और कुछ नहीं दे रहे हैं, अगर कोरोना का इलाज हुई नहीं है तो कर क्या रहे हैं।
इसी वास्ते हमने
आखिर में एक चीज और कह दूं,
जी जी,
पाकिस्तान को इंडिया की तरफ देखने की जरूरत नहीं है। हर सोसाइटी को या हर कंट्री को नए नए कदम को एक्सरसाइज करना चाहिए और जो सही बैठ जाए दूसरा फिर उसको फॉलो करे। अभी तो इंडिया में कहीं कुछ सही बैठा ही नहीं है
डॉक्टर सुहेल, क्योंकि डॉक्टर हैं तो इसलिए भी हमने उनको मधु किया। डॉक्टर सुहेल, आप कुछ अगर मशवरा दे सकें, कहा ये जा रहा है कि जो बड़े सगीर के अफराद हैं उनमें कुव्वत मुदाफ़त ज़्यादा है, इम्यूनिटी ज़्यादा है, क्योंकि वो मलेरिया और टीबी जैसे मर्ज से दो चार रहे हैं। आपके ख्याल में इस वास्ते भी अमवात नस्बता कम नज़र आ रही हैं, ये कितना हौसला अफजा है हमारे खत्ते के लिए?
ये बात तो सब लोग कर रहे हैं पिन पॉइंट कि जो यहाँ पे मलेरिया और टीबी की जो हमें पैदाइश पे लग जाते हैं, इसके टीबी के जो टीके लग जाते हैं बीसीजी हमें, तो उससे बड़ा लोग सब कह रहे हैं। और प्लस जो यहाँ पे पाकिस्तान में मुसलसल ये पोलियो की जो वैक्सीनेशन होती रही है और हमारी आबादी जो है वो बहुत यंग आबादी है पाकिस्तान की, इंडिया में भी यही होगा, तो उनको जो लगी हुई है तो उसकी वजह से बैरल एंटीबॉडीज जो एक किसी वायरस के लिए होती है वो दूसरी वायरस में भी जनरली उनका बेहतर इम्पैक्ट, जो वो के स्पेसिफिक नहीं होती लेकिन बैरल उनकी मौजूदगी से फायदा होता है। अब हमें जो लग रहा है वो ये है कि मेरे ही जो उन्होंने ट्वीट बताया कि क्या दे रहे हैं, ये बिसाइड्स ये जो दवाएं जो बता रहे हैं एंटी मलेरियल और विटामिन सी, इधर ये शुरू हो गया है हमारे पास, और वो डाउ मेडिकल कॉलेज की अपने जो ओझा इंस्टीट्यूट है उधर हम लोगों ने डेवलप कर दिया है। मेरे ही क्लास फेलो हैं डॉक्टर ताहिर शमसी, उन्होंने डाउ यूनिवर्सिटी में ही, और क्योंकि आपको पता है मैं भी डाउ का ग्रेजुएट हूँ, तो उधर ये डेवलप कर लिया है पैसिव इम्यूनाइजेशन के कॉन्टेक्स्ट में प्लाज्मा, जो लोग बीमार होके सहत्याग हो गए हैं उनके प्लाज्मा में जो एंटीबॉडीज हैं वो उन लोगों का प्लाज्मा लेके उनको उनको इंजेक्ट कर रहे हैं कि जो अभी सीवियर है जो आईसीयू में है, और उससे बहुत अच्छे रिजल्ट्स आ रहे हैं और लोग ये दे भी रहे हैं प्लाज्मा। ये इंडिया की भी एक फिल्म आई थी कि उधर भी दिल्ली में मैंने देखा कि कुछ लोग वो डोनेट कर रहे हैं। तो ये है, बैरल वैक्सीन कोई नहीं है और बाकी कुछ एंटीबायोटिक्स हैं, एजिथ्रोमाइसिन और इस तरह की कुछ चीजें हैं लोग ट्राई कर रहे हैं, और उससे बैरल मोर्टेलिटी ज्यादा नहीं हुई है वो अभी तक।
हम मौजू की तरफ फिर लौटते हैं भारती साहब, ये हम वाइंड अप कर रहे हैं इस डिस्कशन को, लेकिन ये बताइए कि अब तक जो मोदी सरकार ने इकदाम उठाए हैं, कुछ उसकी सख्त नुक्ताचीनी भी हुई है कि ड्रैकोनियन मेजर्स जिसको कहा जाता है, भारत के अंदर कोई आपने कोई नुक्ताचीनी देखी जो कि मोदी सरकार की है, या लोग आम तौर पर खुश हैं जो कुछ भी किया गया है वहाँ उससे?
देखिए, मोटे तौर पर लोग खुश हैं जो किया गया, क्योंकि लोगों ने एक्सेप्ट कर लिया है, ये क्वारंटाइन को भी एक्सेप्ट कर लिया है और आइसोलेशन को भी एक्सेप्ट कर लिया है, और जिसको कहते हैं कि हम बाहर नहीं निकलेंगे, जो वर्ड है सोशल डिस्टेंसिंग, ये मुझे लगता है बहुत कंफ्यूजिंग है। फिजिकल डिस्टेंसिंग होनी चाहिए, क्योंकि लोग समझ नहीं पाते ना, पाकिस्तान में समझ पा रहे होंगे, सोशली क्या अलग होना, फिजिकली अलग होना है, वो समझाने की कोशिश करनी चाहिए यहाँ पर लोगों ने एक्सेप्ट कर लिया है, पर हाँ इतना जरूर है कि हर एक राय है अलग अलग तरह की। हमारे यहाँ भी सवाल सिर्फ ये है कि जो जिस तरह मशीनरी काम करती है या जिस तरह पॉलिटिकल डिसीजन होते हैं, तो उनमें जो एका होना चाहिए वो नहीं है, एक राय नहीं है, और जो सिस्टम काम करता है वो सिस्टम करप्शन फ्री हो ऐसा नहीं होता है। सारी दुनिया में हमने देखा कि कोरोना एक करप्शन का एक नया फेस लेकर भी आया है, जो हिंदुस्तान में भी दिखाई दे रहा है, बाकी कंट्रीज में भी दिखाई दे रहा है।
आगा साहब, बिल्कुल लास्ट वर्ड आप बताइए, आप देख रहे हैं कि भारत सही सिमत जा रहा है कोरोना वायरस के खिलाफ, जो आप लोगों ने मुहिम शुरू की है उसमें?
अभी तक तो मैं समझता हूँ कि ठीक ही है, काफी उससे फायदे भी हुए हैं, लोग उसके ऊपर अमल भी कर रहे हैं। देखना ये कि आगे कब तक बंद रहेगा, कब तक लोग सोशल डिस्टेंसिंग या फिजिकल डिस्टेंसिंग, जिसकी बात अभी संतोष भारती साहब कह रहे थे, ये बहुत मुश्किल काम है। और दूसरी बात ये कि हमारे मुल्क में गुर्बत बहुत है अभी भी, और बड़ा सेक्शन जो वेज अर्नर है, डेली वेज अर्नर है, वो कब तक घर पे बैठेगा? हालांकि अब उसको गांव में और देहातों में काम करने की परमिशन मिल गई है, कुछ जगहों के भी काम करने की, बाहर भी शहरों में भी परमिशन मिल गई है, लेकिन ज्यादातर लोग के पास जॉब नहीं है, जॉब्स खत्म होते चले गए, फैक्ट्रीज बंद हो गई हैं, दोबारा से इनको खोलना एक बहुत चैलेंज का काम है। वर्कर बॉम्बे में जो है वर्कर, या बड़े बड़े इंडस्ट्रियल टाउन्स में जो वर्कर हैं, वो ज्यादातर यूपी बिहार और दूसरे जगहों से जाते हैं, काम करते हैं, वो दोबारा वहाँ उनको ले जाना, वहाँ पहुँचाना, उनके लिए सब ये करना, ये बड़ा मुश्किल काम है किसी भी स्टेट का। और दूसरी बात ये कि जो पैकेज है, इसको जैसा भी संतोष भारती साहब ने बताया कि ग्रास रूट तक, पब्लिक तक, नीचे तक पहुँचाना बड़ा मुश्किल काम होता है। अब उसमें यह है कि कुछ जगहों पर करप्शन भी नजर आता है, वो उसको किस तरह गवर्नमेंट रोकेगी, फिर ब्यूरोक्रेसी का एक अपना स्टाइल होता है फंक्शनिंग का। लेकिन ये है कि अभी जनता में काफी एंथुसियाज्म है, बहुत आगे आके काम भी कर रहे हैं लोग, और फिलैंथ्रोपी भी चल रही है, और लोग खाने भी बांट रहे हैं, हर तरह की इससे मदद लोग एक दूसरे की कर रहे हैं, एक दूसरे की। तीसरी तरफ ये भी है कि अगर फैलता है तो इतने लोगों को मेडिकल फैसिलिटीज पहुँचाना बहुत मुश्किल काम है, इसलिए
बिल्कुल और जी बिल्कुल, और इस वास्ते दोनों पाकिस्तान और भारत एक दूसरे की तरफ देख रहे हैं। इस गुफ्तगु को यहाँ समेटते हैं और आप लोगों का शुक्रिया अदा करते हैं। भारत में सीनियर सहाफ़ी संतोष भारती हमारे साथ थे, पाकिस्तान में तिब के शोबे से वाबस्ता डॉक्टर सुहेल सेतो, और नई दिल्ली में सीनियर सहाफ़ी कमर आगा। बहुत शुक्रिया आप हजरात का, और हमारी तरफ से खुदा हाफ़िज़।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, मैं हूँ असद हसन। कोरोना की आलमी वबा के दिनों में हमारा ये खसूसी प्रोग्राम है, लेकिन इस सेगमेंट में हमारा फोकस कोरोना नहीं होगा, लेकिन कोरोना के दिनों में पाकिस्तान के अंदर चलने वाला एक मारूफ ड्रामा जिसने दिनों के अंदर ही मकबूलियत की मेराज को छू लिया है। तुर्क ड्रामा है, तुर्क तारीख और फिक्शन उसके ऊपर बेस्ड है, अर्तुगरल गाजी, नाम भी लेना काफ़ी मुश्किल है। और इस ड्रामे का एक व्यूअरशिप के अतबार से रिकॉर्ड नंबर जो है वो सामने आ रहा है। ये ड्रामा क्या है, इसका पस मंज़र क्या है? तुर्क ड्रामे पाकिस्तान की समाज, पाकिस्तान के मुआशरे को सियासी, नजरियाती, इवन मजहबी असास के अतबार से कैसे मुतासर कर सकते हैं? ड्रामा ओवरऑल भी इंसानी नफसियात को और इंसानी मुआशरे को तब्दील करने में या उसको किसी ख़ास समत ले जाने में कितना बड़ा हथियार है, कितना बड़ा टूल है, इसके ऊपर हम बात करेंगे। दो बहुत लर्नेड पर्सनैलिटीज़ हमारे साथ मौजूद हैं, डॉक्टर फुरकान हमीद, उन्होंने हमें तुर्की से ज्वाइन किया है, TRT के हेड हैं टर्किश रेडियो एंड टेलीविजन उसकी उर्दू सर्विस के, और इसके साथ साथ अपना यूट्यूब चैनल लॉन्च कर दिया, और आज इत्तेफाक से उन्होंने इसी ड्रामे के पस मंज़र में एक वीलॉग भी वहाँ पे जारी किया है। सो दूसरी हमारी मेहमान शख्सियत किसी तारुफ की मोहताज नहीं, असगर नदीम सैयद साहब, पाकिस्तान के मुमताज़ رائٹر، شاعر، ادیب اور ڈرامے کے اعتبار سے ایک بہت بڑا نام. اور میں ایک حوالہ صرف یہ ضرور دینا چاہوں گا کہ ڈرامہ بھی ایسے وقت میں لکھا گیا جب بہت کچھ کہنا مشکل ہوا کرتا تھا. سو اس اعتبار سے بھی یہ دیکھنا ہے کہ پولیٹیکل میسیجنگ ڈرامہ کے اندر کتنی آسان ہے, یعنی سیاسی پیغام دینا. تو اس ارطغرل غازی ڈرامے کے بیک ڈراپ میں گفتگو کرتے ہیں. ڈاکٹر فرقان حمید صاحب, سب سے پہلے آپ ہمیں اس ڈرامے کا تھوڑا سا سیاسی اور نظریاتی پس منظر بتائیے گا.
سیاسی لحاظ سے تو میں یہ کہہ دوں کہ جو کمنٹس ہو رہے ہیں, جو کچھ کہا جا رہا ہے کہ یہ صدر رجب طیب ایردوان نے اپنے مستقبل کے لیے, مستقبل کو مزید سنوارنے کے لیے جو ہے یہ خود ڈرامہ جو ہے وہ لکھوایا ہے تاکہ آئندہ کے لیے اس کی جو راہ ہمارا ہو جائے, آئندہ جب 2023 میں الیکشن ہوں گے اس وقت تک جو ہے, کیونکہ آپ کو یاد ہوگا یہ ڈرامہ جو ہے 2014 سے ٹی آر ٹی ٹرکی ریڈیو ٹیلی ویژن جو کہ سرکاری اسٹیٹ ادارہ ہے اس کے تحت چل رہا تھا, وہ بڑا پاپولر ہوا تھا. آپ کو یہ بھی بتا دوں کہ گزشتہ 5 سال سے چلتا چلا, 2 گھنٹے کی یہاں پہ جو ہے ٹی آر ٹی پہ 2 گھنٹوں کی قسط ہوا کرتی تھی. لوگ بڑے اس کو غور سے بڑے یہ اسلامی پسند ہلکے, یہ بھی ساتھ بتا دوں کہ نہ جو سیکولر ہلکے ہیں انہوں نے اس ڈرامے کو بالکل نہیں دیکھا, لیکن جو اسلام پسند ہلکے ہیں انہوں نے اس ڈرامے کو بہت پسند کیا. وجہ یہی تھی اسلام پسند ہلکے اس میں ایردرل میں اپنے آپ کو رجب طیب ایردوان کی ایک جھلک دیکھتے.
تو کیا واقعتاً یہ جو کردار ہے ارطغرل غازی کا, یہ کہیں مماثلت مشابہت رکھتا ہے اردوان, طیب اردوان کے ساتھ؟
اگر دیکھا جائے تو دیکھو 13ویں صدی میں جو کچھ اس نے ارطغرل نے کیا تھا وہ سارے مسلمانوں کے لیے اور اسلام کو اکٹھا یکجا کرنے کے لیے جو کیا تھا وہی اب موجودہ دور میں صدر رجب طیب ایردوان کر رہے ہیں. آپ نے دیکھا ہوگا کہ اس وقت عالم اسلام میں اگر کسی کی آواز بلند ہو رہی ہے تو میرا خیال جو ہے صدر رجب طیب ایردوان, کشمیر ہو, روہنگیا مسلمان ہو یا فلسطین کے مسلمان ہو یا باقی عیسائی جو بھی ہیں وہ بھی جو مظلوم عیسائی ہوں ان کے لیے ان کے حق میں بھی ہے صدر رجب طیب ایردوان ہی آواز بلند کر رہے ہیں. اقوام متحدہ کا جو ادارہ ہو وہاں پہ اگر خطاب کوئی کر رہے ہیں, اگر کشمیریوں کی آواز بلند کر رہے ہیں تو وہ مسلمان ممالک میں سے میرا, میں نے تو کبھی کسی کو نہیں جو ملیشیا کی انہوں نے دیکھا اور رجب طیب ایردوان کو دیکھا.
میں ڈاکٹر فرقان سے پہلے کہ اگر ندیم سید صاحب کے پاس جاؤں, میں نے یہ ڈرامہ بالکل نہیں دیکھا, لہٰذا میں جاننا بھی چاہتا ہوں اور آپ کی رائے بھی لینا چاہتا ہوں کہ کردار کے اعتبار سے یہ ڈرامہ کیا جہاد کا میسج دے رہا ہے یا اجتہاد کی طرف لے جانا چاہتا ہے اور تصوف روحانیت کی طرف؟
اچھا مزے کی بات ہے, میں نے بھی اس ڈرامے کو جب یہ پاکستان میں شروع ہونے سے پہلے میں نے بھی نہیں دیکھا ہوا تھا, لیکن جب سے کیونکہ ٹرکی میں آج کل کرفیو لگا ہوا ہے تقریباً 1 مہینے سے ہم لوگ گھروں میں باندھ ہیں, تو میں نے مسلسل جو ہے رہ گیا اس ڈرامے کو دیکھے اور کافی قسطیں میں پاکستانیوں سے قسطوں کی سے بہت آگے.
پیغام کیا ہے؟ اجتہاد, تصوف روحانیت یا جہاد؟
جہاد کا یہ آپ کو بتا دوں, جہاد کا کوئی کنسیپٹ نہیں, صرف یہ ہے کہ اخلاقیات جسے کہہ سکتی کہ اسلامیات, اسلام میں کیا اخلاقیت ہے, اسلام کیسا ایک مذہب ہے, رواداری ہے اس میں جو مین جو میں آپ کو بتا رواداری اور اخلاقیت کا درس یہ ہے, جہاد کا نام و نشان وہاں پہ بھی.
Exactly. So کیا پھر اسی بیک ڈراپ میں ایک خبر یہ آئی تھی کہ پرائم منسٹر عمران خان, جنہوں نے بالخصوص اس ڈرامے کو پاکستان میں آن ایئر کرنے کے لیے کہا ہے, اور کہیں بیک ڈراپ میں یہ سوچ ہو سکتی ہے کہ ملک کے اندر ایک فرد, افراد یا ایک طبقے کے اندر جو سوچ ہے جس کے اندر انفارچونیٹلی شدت پسندی ہے, اس کو نرم کیا جائے, اس کو صوفیزم کی طرف, مہر اور مروت کی طرف لے جایا جائے؟
ہاں جی ہاں, اس لحاظ سے تو آپ صحیح کہہ رہے ہیں, کیونکہ آپ دیکھیں جو صوفیزم کا جو درس دے رہے ہیں یا جو ہے ابن العربی جو ہے وہ دے رہے ہیں, وہ میرا خیال ہے وہ زبردست وہ ہے سبق ہے مسلمانوں کے لیے کہ کس طرح جو ہے اخلاقیات طریقے سے بڑے پیار و محبت کا جو درس دے رہے ہیں ہر طریقے سے, جو اس میں جوش و جذبہ بھی ہے لیکن انتہا پسندی کا نام و نشان تک نہیں, بڑے نرم لہجے میں بات کرتے ہیں اور اسلام کا جو ہے اصلی جو جسے کہتے ہیں اسلام کی روح کے مطابق وہ کریں, وہ یہاں پہ ہندوانہ رسم کا بھی کوئی ذکر نہیں. جو صوفیزم میں آپ کو بتا دوں یہ مین جو ہے اگر دیکھا جائے تو انہوں نے صحیح طریقے سے اس کی عکاسی کی ہے اس کی اس ڈرامے میں.
جی بہت شکریہ, ہمارے ساتھ دے گا اصغر ندیم سید صاحب. اگر مجھے معلوم نہیں کہ آپ کی نظر سے یہ ڈرامہ گزرا یا نہیں, لیکن یہ پولیٹیکل میسیجنگ ڈرامے کے اندر کتنی آسان ہوتی ہے, اور ان حالات کے اندر اگر ہم یہ ایزیوم کر لیں کہ یہ جو ایک خاص طرز کی سوچ ہے اس کو تبدیل کرنا اگر مقصود ہے تو یہ کیسی آپ کے خیال میں یہ کاوش یا کوشش ہے؟
پہلی بات تو یہ ہے کہ فرقان نے بہت ساری باتیں کر دی ہیں, میں نے اس پلے کو دیکھا ہے, ظاہر ہے کرونا وائرس کی وجہ سے भी और वैसे भी मैं टेलीविजन गाहे बगाहे देखता जरूर हूँ ताकि मुझे मालूम हो कि क्या हो रहा है, तो मैंने इसको देखा है। और इसकी पहली किस्त का पहला जुमला मैं आपको बताना चाहता हूँ। पहला जुमला ये है किस्त में कि एक तलवार को ढाला जा रहा है और उस पे एक किरदार ये कह रहा है कि ये तलवार वहां उठेगी जहां जुल्म होगा, कि इस्लाम तलवार को उठाने का जो हुक्म देता है उसमें एक ही शर्त है कि जब जुल्म इंतहा से बढ़ जाए तो तलवार उठेगी। यहां से ये सीरियल शुरू होता है।
सही।
अच्छा आगे फिर वो कबायली मिडिवल एजेस यानी 13वीं सदी की पूरी जो सेंट्रल एशिया और यूरोप की जंगे हैं, कबायली जंगे हैं और जो मंगोलों तक जाती हैं, और उसमें सर्वाइवल कबायल का बहुत अहम है। मैं थोड़ा सा पस मंजर बता दूं क्योंकि मैं देख चुका हूं, तो उसमें बहुत बड़ा एक पैगाम ये है कि कबायल की सर्वाइवल इसमें है कि चरागाहें उनके पास आए और वो मौसम उनके पास आए जहां वो अपने कबायल की परवरिश कर सके। तो ये वही बात है कि ये एक अच्छा मैसेज है कि इस पूरी दुनिया के अंदर जो कम से कम मिडिवल एजेस में दुनिया जिस हालत में थी उसमें हर एक की एक सर्वाइवल थी।
सही।
अच्छा अब आते हैं अगली बात, आपका सवाल कि क्या एक सीरियल एक तब्दीली ला सकता है या मैसेज ला सकता है। मैं फिल्म का और टेलीविजन की अडेप्टेशन का तालिब इल्म हूँ और टीचर हूँ, तो मैं जब पढ़ाता हूँ अडेप्टेशन तो मैं हिस्ट्री की अडेप्टेशन भी पढ़ाता हूँ। अब हिस्ट्री को चाहे वो मंगोलों की हिस्ट्री हो, चाहे वो रोमन एम्पायर की हिस्ट्री हो, चाहे यूरोपियन हिस्ट्री हो, चाहे मुस्लिम हिस्ट्री हो, ये जो बड़ी हिस्ट्रीज हैं इनको जब अडेप्ट किया जाता है तो उसके अंदर एक कनोटेशन पॉलिटिकल होती है, नंबर एक। नंबर दो नेशनलिस्टिक होती है कि अपनी कौम के प्राइड के तौर पर उन किरदारों को ऊपर लाया जाता है जो किरदार के उनके हीरो होते हैं और उनके जरिए से अगर कोई तारीख में तब्दीली आई है तो उस तब्दीली को वो केटर कर रहे होते हैं। तो ये बुरी बात नहीं है, अच्छी बात है, इसलिए कि हर कौम को यह हक हासिल है कि उनके जो हीरोज हैं उनको वो लाएं कि उन्होंने इंपैक्ट क्रिएट किया। अच्छा अब इस हद तक तो मैं इसको देख रहा हूं, लेकिन मैं ये समझता हूं जो आपके सवाल का अब जवाब आ रहा है कि एसेंशियली कोई भी हिस्ट्री हो वो जब बनाई जाती है तो उस पर करोड़ों रुपया लगता है। ठीक है, तो जब करोड़ों रुपया लगता है तो इस पॉइंट ऑफ व्यू से लगता है कि नंबर वन वो एक अच्छी एंटरटेनमेंट हो। क्यों? कि अगर वो अच्छी एंटरटेनमेंट नहीं है तो वो मैसेज रायगां जाएगा। ठीक है, वो एजेंडा रायगां जाएगा। तो मैंने ये देखा है कि इस सीरियल को उन्होंने प्रोडक्शन वैल्यूज के हवाले से अच्छे तरीके से बनाया है।
सही।
और उसको उन्होंने एक एंटरटेनिंग जिसको मैं यूं कहूंगा ले गए, नहीं मेरा एक जुमला इंपॉर्टेंट है कि हिस्ट्री को फिक्शनलाइज किया है, ये इंपॉर्टेंट जुमला है। हिस्ट्री को फिक्शनलाइज अगर आप नहीं करेंगे तो वो हिस्ट्री बेकार हो जाएगी। तो मैं ये समझता हूँ कि इसके जितने किरदार बनाए गए हैं तारीख में कैसे होंगे आई डोंट नो, लेकिन जो मेरे सामने आए हैं वो फिक्शनलाइज होके आए हैं।
और इम्पैक्ट सो इम्पैक्ट छोड़ते हैं सैयद साहब, मेरा सवाल फिर ये है कि पाकिस्तान के जो इस वक्त मारूजी हालात हैं जिसमें अनफॉर्चुनेटली तालिबानाइजेशन है वो सोच भी है, सो उस एतबार से एजेंडा और पैगाम मानवियत रखता है और असर कर रहा है, इम्पैक्ट कर रहा है?
बहुत अच्छा सवाल है। अब इसमें अगर हम तैयब अर्दोगान और इमरान खान की तकरीरों को एक तरफ रख दें जो ये कह रही हैं कि मलाइशिया के और इंडोनेशिया के और मिस्र के और अरब वर्ल्ड के लीडर्स मिल के एक मुस्लिम उम्मा का कंसेप्ट दें, अगर हम इन बयानों को एक तरफ रख दें, ठीक है, तो फिर ये सीरियल उस तरीके से इंपैक्ट नहीं कर रहा कि जो एक रेवोल्यूशन लेके आए, जो बात आपने भी की फुरकान ने भी की और हमारे दो बड़े लीडर्स माशाल्लाह, मैं उन लीडर्स का एहतराम करता हूँ, मैं मलेशिया के लीडर का भी, ये सारे मुस्लिम उम्मा के अच्छे लीडर्स हैं, इमरान खान हो, अय्यूब अर्दोगान हो या मलेशिया के, ये बिल्कुल सच्ची बात है। लेकिन बात ये है कि इस तरह के जो एजेंडे होते हैं ना, वो कभी भी रेवोल्यूशन उस तरह पैदा नहीं कर सकते। हाँ ये जरूर है, ये जरूर है कि आपकी एक व्यूअरशिप बहुत अच्छे तरीके से फॉलो होती है और वो और उसका जो सिमुलेशन पॉइंट है उसको टाइम लगेगा।
एग्जैक्टली मैं यही जानना चाह रहा हूँ, क्योंकि आपका एक बड़ा वसी तजुर्बा है, मैं डॉक्टर साहब के पास आऊंगा, लेकिन असगर नदीम सैयद साहब पहले आप ही, बहुत सारे ड्रामे हमने खुद देखा है, हम पाकिस्तान के अंदर चलने वाले ड्रामों के साथ बड़े हुए हैं, उसमें वेमेन एम्पावरमेंट हो, ऑनर किलिंग हो, इसके ऊपर पैगाम देर से सही लेकिन पहुंचा है। समाजी रवैयों में अगर बड़ी तब्दीली नहीं आई तो तब्दीली के बुनियादी आसार ज़रूर मुनाकिस हुए हैं। सो आपको ये लगता है कि मेरा जो फिर सवाल की ये दूसरी शक्ल है कि जो ये पैगाम होता है वो ट्रांसलेट ज़रूर होता है कभी ना कभी, अगर एक दफ़ा सरायत कर जाए और इतनी ताकत से कि जैसे कि डॉक्टर फुरकान कह रहे हैं कि ये ड्रामा तुर्की में इतना नहीं देखा गया जितना पाकिस्तान में देखा जा रहा है।
हाँ, इस हवाले से देखो मेरा अपना तजर्बा है, मैंने 4-5 सीरियल फ्यूडल सिस्टम पे किए, ठीक है, प्यास से लेकर, चांद ग्रहण से लेकर, हवाएं से लेकर, बहुत सारे सीरियल मेरे हैं, जो गुलाम गर्दिश से लेकर, ये सारे सीरियल थे जो फ्यूडल सिस्टम और उसके साथ साथ तब्दील होने वाली मईशत को ये सीरियल सामने ला रहे थे। अब मैं ये देखता हूं कि उसका इंपैक्ट जरूर हुआ, लेकिन लेकिन नवाज शरीफ की जितनी गवर्नमेंट्स आई उसके अंदर माफियाज पले, ये आप भी जानते हैं। तो मेरा जो फ्यूडल था, जो मेरे तमाम सीरियल्स का फ्यूडल, वो माफिया के अम्ब्रेला के नीचे आ गया, ये आपको भी पता है और ये सबको पता है, सबको पता है कि वही फ्यूडल्स जो थे वही बिजनेसमैन बने और वही चीनी चोर बने, वही सब कुछ बने, ठीक होगी बात। तो अब आपके सवाल का जवाब आ रहा है कि ठीक है, सीरियल्स अपना इंपैक्ट क्रिएट करते हैं, सरायत करते हैं, आपने अच्छी बात की, मैंने भी उसका जवाब दे रहा हूं कि उन्होंने सरायत किया, मगर पाकिस्तान की कंडीशन में वो एक बुरी शक्ल में आए, वो एक और माफियों को जन्म लेके आए, एंड आई एम मैं शर्मिंदा हूं कि मैंने फ्यूडल्स को टच किया और वो माफिया के नीचे आ गए, ठीक है ना। अब आपके सवाल का जवाब आ रहा है कि हाँ ऐसा होता है कि जो सीरियल्स के अंदर एक मैसेज आ रहा होता है वो लोग लेते हैं, मगर इसमें कंडीशंस होती हैं भाईजान, कंडीशंस ये होती हैं कि आपका मुल्क जो है या आपकी एनवायरनमेंट जो है वो किस कंडीशनैलिटी से गुजर रही है, ठीक है, किन हालात से गुजर रही है। इस वक्त पाकिस्तान में बिल्कुल ये देखा जा रहा है, अब बाद में ख्याल आएगा कि ये इतना क्यों देखा गया, क्या टाइम की ज्यादती थी, क्या मुस्लिम प्राइड थी, जो अच्छी बात है, मैं इसको अच्छे मानों में,
बिल्कुल, बिल्कुल,
मैं बुरे मानों में नहीं ले रहा, कि अच्छी बात है कि आपको अपने वैल्यूज पे प्राइड है, मुझे अच्छी बात लग रही है कि लोग पसंद कर रहे हैं, हो सकता है उसके अंदर जो वैल्यूज, उसमें जो एक किरदार है सूफिया का किरदार है जो जंगल से गुजरता है, बहुत आला किरदार है और बहुत अच्छी वो जो है रिवायत पैदा कर रहा है,
तो
इसका मतलब ये हुआ कि इसकी अच्छी चीजें मौजूद हैं और ये इंशाल्लाह शायद
आगे चल जाएंगे,
अच्छा वो आएगा
जी। डॉक्टर फुरकान हमीद साहब ये बताइएगा, क्या इस बात का इम्कान है कि पाकिस्तान में इस ड्रामे को दिखाने के लिए, इस बात को शायद वसूख से कहा जा सकता है कि प्राइम मिनिस्टर इमरान खान ने उससे पहले खुद तो नहीं देखा होगा, सो क्या ये मुमकिन है कि क़यादत की सतह पे यानी प्रेसिडेंट तैयब अर्दोगान ने इमरान खान से, वज़ीर आज़म पाकिस्तान से ये कहा हो कि इसको पाकिस्तान में भी उर्दू तर्जुमे के साथ, उर्दू डबिंग के साथ दिखाया जाए।
एक्चुअली जब ये इमरान खान तुर्की के दौरे पर तशरीफ लाए थे तो ये उस वक्त, ये पिछले साल की बात कर रहा हूँ, ये उस वक्त की बातचीत हुई थी कि पाकिस्तान में ये ड्रामा दिखाया जाए। एक्चुअली पाकिस्तान की तरफ से ये आई थी कि रिक्वेस्ट की गई थी ये ड्रामा जो है हम पाकिस्तान में दिखाना चाहते हैं, और इमरान खान ने डायरेक्ट जो है वो तुर्की के सर रजब तैयब एर्दोगान से इसमें रिक्वेस्ट की थी कि ड्रामे को पाकिस्तान टीवी पे दिखाने का बंदोबस्त किया जाए, हम इसे उर्दू में पेश करना चाहते हैं, यानी एर्दोगान से ज्यादा जो है इमरान खान की तरफ से इस ड्रामे को किया गया था ताकि पाकिस्तान के जो हालात जो है वो आवाम की तवज्जो जो है وہ صحیح اسلام کی جانب جو ہے مقبول کروائے جائے, میرا خیال یہی ہے. بات کیونکہ میں ٹرانسلیٹر کے طور
پر ہمیں ریسرچر ہمیں آپ بتائیے گا, آپ نے اپنے وی لاگ میں بھی لکھا ہے اس کے فگرز کیا آ رہے ہیں, یہ ڈرامہ ترکی میں کتنا دیکھا گیا, پاکستان میں کس نمبرز کے ساتھ یہ آگے بڑھ رہا ہے؟
ہاں پاکستان میں یہ جو ہے تقریباً 15 دنوں میں جو ہے یہاں پہ 5 سال میں اتنی جو ہے عوام نے دیکھا جتنے کہ یہاں پہ 15 دن میں پاکستان میں دیکھا گیا ہے. تقریباً 10 لاکھ جو ہے اس کے ویورز ہیں, لیکن یہ تقریباً دنیا میں اس وقت تک 177 ممالک میں دیکھا جا چکا ہے اور تقریباً اس کے 30 ملین کے قریب ویورز ہیں ٹوٹل, میں دنیا کی بات کر رہا ہوں, اور پاکستان میں 10 لاکھ جو ہے تقریباً یہ پہلے 4-5 دنوں تک جو ہے دیکھا جا چکا ہے, اور مزید جو ہے 1 مہینے کے اندر یوٹیوب میں اس کا میرا خیال جو ہے جو ریکویسٹ کی گئی ہے کہ یہ ایک نیا جو ہے ریکارڈ بننے کے قریب پہنچ چکا ہوا, کیونکہ اس سے پہلے کوئی بھی ڈرامہ 1 مہینے میں اتنی بار نہیں دیکھا گیا جتنا کہ پاکستان میں دیکھا گیا ہے.
جی اصغر ندیم سید صاحب, پاکستان اس کی اپنی تاریخ بہت جاندار ہے, اگر ڈرامے کی طرف آئیں آپ جیسے رائٹرز اس کے اندر موجود ہیں, کیا سبب ہے کہ کوئی ترک ڈرامہ ترکی سے زیادہ پاکستان میں زیادہ مقبول ہو؟ تو اس سے کیا مطلب لیا جائے, یہ سلطنت عثمانیہ کے ساتھ رومانس ہے, یہ ہیروئزم ہے, یا ایک پاکستانیوں کے حصے جمالیات ہے, کیا کچھ کار فرما ہو سکتا ہے؟
اس میں 2-3 باتیں ہیں. پہلی بات یہ ہے کہ پاکستان کی ڈرامہ انڈسٹری میں جو زوال آ چکا تھا, جس میں کہ صرف ایک مظلوم لڑکی پورے چینلز کے اوپر رو رہی ہوتی ہے, تو ایک تو اس کا رد عمل ہے میرا خیال ہے, ٹھیک ہے, کہ آپ کو دیکھنے کو کوئی ویریشن اور ڈائیورسٹی نہیں مل رہی. پہلی بات تو یہ ہے, اور میں وسوخ سے یہ کہہ رہا ہوں کہ لوگ اکتائے ہوئے تھے تو, اور اس میں میل ویورشپ خاص طور پر جو ان کو جب ایک چیز ملی, اور ویسے بھی یہ جو سیریل ہے میل ڈومینیٹنگ سیریل ہے, اس میں تو کوئی بحث نہیں ہے, کیونکہ اس کا پورا سٹرکچر جو ہے وہ میل ڈومینیٹنگ ہے, ہیروئزم ہے, ٹھیک ہے, اور یہ میں کوئی برائی میں نہیں کہہ رہا, میں آپ کو اس کی ایک خوبی کے طور پر بیان کر رہا ہوں. تو اس کی بنیاد پر جو میل ویورشپ تھی اس نے فوراً اپنے آپ کو ڈیولٹ کیا, کیونکہ وہ پیاسی تھی, کیونکہ اس کو کچھ مل نہیں رہا تھا, ایک تو ہے یہ وجہ. اچھا دوسری وجہ یہ ہے کہ اس میں یہ نہیں ہے کہ اس سے کسی ایجنڈے کو یا مسلم امہ کے کاؤز کو شاید یہ لوگ کوئی پروموٹ کر رہے ہو, ایسا نہیں ہے. بات یوں ہے کہ آپ کو ایک اچھا ہیرو مل رہا ہے, ٹھیک ہے, میل ڈومینیٹ ہیرو مل رہا ہے, اور اس کے ساتھ ساتھ آپ کو سٹوری سٹرکچر مل رہا ہے, اور سٹوری سٹرکچر کے اندر خواتین کے کردار ہیں, فیملی ویلیوز ہیں, اور اس کے اندر ایک جرنی ہے, ایک نیریٹو ہے جو بہت اعلی درجے کا نیریٹو ہے. تو دیکھیں کوئی بھی ڈرامہ ہٹ ہونے کے جو بنیادی پرنسپلز ہیں وہ وہی ہیں جو چاہے کوئی امریکن سیریل ہو چاہے وہ کوئی برٹش سیریل ہو, ہوتا وہی ہے کہ اس کا نیریٹو کیا ہے, جرنی کیا ہے. اب باقی آ جاتے ہیں میسیجز. اب بات یہ ہے کہ ہمارے ہاں آپ کو بھی پتا ہے پاکستان کے اندر کہ مولانا حضرات ہیں, مولانا حضرات کی پریچنگ ہے, اور ان کا اپنا ایک طریقہ کار ہے, اور ان کا ایک اپنا سسٹم ہے. اب اس کے اندر جب اس طرح کا کوئی سیریل آتا ہے تو وہ میں سمجھتا ہوں کہ ڈائیورسٹی پیدا کرتا ہے, اور وہ اپنے ویورز کو اور چیزیں بھی دکھاتا ہے, مثلا بریوری, مثلا اپنے وعدے کا پاس, یعنی اپنے وعدے کو پورا کرنا, اور اس کے ساتھ ساتھ اپنے قبیلے کی حفاظت کرنا. دیکھیں یہ سارے وہ نارمز ہیں جو بیسیکلی اسلام نے ہمیں دیے ہیں کہ آپ کو جنگ کرنی ہے یا آپ کو کسی پہ ہاتھ اٹھانا ہے تو 100 دفعہ آپ کو سوچنا پڑتا ہے, آپ کو ان قواعد کی پابندی کرنی پڑتی ہے, ایسے آپ تلوار نہیں اٹھا سکتے. تو جب یہ میسیجز آئیں گے تو نیچرلی ایک ہارمنی کا پہلو آئے گا, اور اس پوائنٹ آف ویو سے اس سیریل کے اندر اگر میں اس کو نیوانسز کو دیکھوں تو بہت ساری چیزیں ایسی ہیں جو لوگوں کو فوری طور پر اٹریکٹ کرتی ہیں.
اور سوال آخری ہے اپنے دونوں پینل سے, ڈاکٹر فرقان حمید سے بھی اور اصغر ندیم سید صاحب سے بھی. سید صاحب سب سے پہلے آپ اس کو جواب دیجئے گا, آپ نے اپنی گفتگو میں کہا کہ ظاہر ہے ایک ہیروئزم ہے ہم پاکستان کے اندر, ہم جو تاریخی ناولز پڑھتے ہیں وہ زیادہ تر عرب اور ترک معاشرے سے حتیٰ کہ افغان معاشرے سے وہ پاکستان اور ہندوستان کی دھرتی پہ آئے ہیں اور وہ آج بھی ہیروز ہیں. سو کیا اس طرح کے ڈراموں کا فوری طور پہ مقبول ہو جانا اس بات کو بھی ظاہر کرتا ہے کہ یہ خطہ, یہ دھرتی اپنے ہیروز سے ترسی ہوئی ہے, وہاں ہیروز پیدا نہیں ہوئے یا نہیں ہو رہے؟
دیکھیے بات یہ ہے کہ بالکل آپ کی بات صحیح ہے, اس میں یہ ہے کہ ہمارے جتنے ہیروز ہیں سارے افغان ہیروز ہیں, محمود غزنوی, غوری, عبدالی, درانی, یہ سارے افغان ہیروز ہیں. میرا اس پہ ایک افسانہ بھی ہے کہ مجھے میرا ہیرو دو. خیر اس کو چھوڑے, بات یہ ہے کہ چاہے مغل ہوں چاہے کوئی ہوں, ظاہر ہے کہ وہ دھرتی کے ہیروز اس طرح سے بنتے نہیں ہیں. لیکن یہ ایک الگ بحث ہے, اس میں پھر کسی وقت بات ہوگی. ایک تو ترسے ہوئے والی بات آپ کی بالکل درست ہے, اور دوسری بات یہ ہے کہ ہم ہیرو کی تلاش میں ہیں اور وہ تلاش ہمیں بھٹکتے ہوئے کہیں بھی لے جاتی, اور اس میں رکیے گا, نسیم اعجازی جیسا بندہ یہاں رول کرتا ہے کافی دیر تک, جو کہ انتہائی گھٹیا جذباتیت کے ساتھ تھا. تو اور ہمارا وہ کبھی بھی ہسٹورک ناولسٹ نہیں تھا, لیکن آپ کو بتائیے کہ وہ کتنا بیسٹ سیلر تھا. تو یہ جذباتیت یہاں رہی ہے.
صحیح. ڈاکٹر فرقان حمید صاحب, جذباتیت, رومانس, اور کیا ہیرو کو ہیرو کی تلاش میں ہے معاشرہ, پاکستان کا معاشرہ, جس وجہ سے یہ ڈرامے زیادہ مقبول؟
ایکچولی دیکھا جائے تو پاکستان جو ہے, یہ مغلیہ سلطنت جو تھی, یہ محمود غزنوی تھی, یہ سب لوگ ترکی تھے, اسی ترکوں سے ہمارے ہاں جو عربوں سے ہے, میرا خیال ہے پاکستانیوں کا کسی طریقے سے بھی کبھی تعلق عربوں سے نہیں رہا, کیونکہ پاکستان کی ثقافت اور عرب ثقافت میں زمین آسمان کا فرق ہے. لیکن ترک ثقافت کو دیکھتے ہیں تو چونکہ ہم لوگ اس میں مغلیہ سلطنت ہے, آگے جو سلسلہ چل رہا آ رہا ہے, یہ سب کچھ ترکوں ہی سے ہم نے لیا ہوا ہے, اس لیے ترکوں سے ہماری زیادہ محبت ہے. جذباتیت بھی اسی وجہ سے زیادہ ہے کیونکہ ترکوں کو اپنے دلوں کے بہت قریب سمجھتے ہیں, اور ہر لحاظ سے ہم اسی وجہ سے شاید ہماری محبت جو ہے وہ زیادہ ہے باقی کسی اسلامی ممالک سے. اور یہی وجہ ہے کہ جب ہم ان کی بات کرتے ہیں تو ہم یہ ایز اے افغانی کے طور پر یا اس کے طور پر نہیں کرتے, ہم جو ہے ایز اے ترک کے طور پر اپنے آپ کو ایک ترک سمجھتے ہوئے, اپنے اندر محسوس کرتے ہوئے اپنے جذبات کا اظہار کرتے ہوئے, انہیں جو ہے اپنا ہیرو بھی اسی لیے سمجھتے ہیں کہ وہ خود ہمارے میں سے ہیں اور ہم بھی ان میں سے ہیں. جی
بہت شکریہ ڈاکٹر فرقان حمید صاحب, آپ نے ہمیں جوائن کیا. اصغر ندیم سید صاحب, آپ کے بھی ہم ممنون ہیں, آپ نے ہمارے لیے وقت نکالا, بہت اچھا لگا آپ سے بات کر کے اس موضوع پہ اور اس میں.
تھینک یو جی.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں شام 7 بجے سے شب 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے, دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.
یہ وائس آف امریکہ ہے اور ہمارے آج کے اس ڈیجیٹل سیگمنٹ میں ہمارے ساتھ موجود ہیں مونا شیخ. مونا شیخ اس وقت امریکہ کے اندر اسٹینڈ اپ کامیڈین ہے, پاکستانی اوریجن, پاکستان سے آئی ہوئی لڑکی, مسلم اور اسٹینڈ اپ کامیڈین. یہاں تک بات اگر لگے کہ یہ مشکل ہے سمجھنا تو مشکل ہے, لیکن اس سے اگلا جملہ وہ اور زیادہ مشکل ہوگا کہ ایک ایسی لڑکی ایک ایسے پس منظر سے, انفارچونیٹلی میں ان کی اجازت سے یہ شیئر کر رہا ہوں آپ کے ساتھ, کہ جس نے ابتدائی زندگی بہت مشکل حالات میں گزاری ہے, ان ا سینس کہ جہاں پہ ٹارچر بھی ہے, جہاں پہ سپریس کیا جاتا ہے, اور انفارچونیٹلی خواتین کو بالخصوص اس قدر تیزی سے آگے بڑھنے کا یا نرچر ہونے کا موقع نہیں ملتا ہے. تو اس مشکل حالات سے, ٹارچر سہتے ہوئے, ایک وائلنٹ انوائرمنٹ سے اسٹرگل کرتے ہوئے مونا شیخ آج لاس اینجلس کے اسٹیج کے اوپر لوگوں کو کیسے ہنسا رہی ہے, اس سفر پہ بات کریں گے. مونا تھینک یو سو مچ, آپ نے ہمیں جوائن کیا اور آپ اپنی لائف اور اپنی اسٹوری ہمارے ساتھ شیئر کرنے کے لیے یہاں پہ موجود ہیں, اور ساتھ ساتھ آف کورس جو ہمارا سیگمنٹ ہے وبا میں مزہ, سو جو کہ آپ کی اسٹینڈ اپ کامیڈین ہیں, سو ہم یہ بھی جانیں گے کہ وبا میں کس طرح کا مزہ آپ جنریٹ کر رہی ہیں. سو مولانا کچھ بارے اپنے بارے میں بتائیے, کس انوائرمنٹ میں کیسے آگے بڑھی فرام پاکستان ٹو ایل اے.
Well, بہت بہت شکریہ, تھینک یو فار ہیونگ می. آئی تھنک زیادہ تر آپ اسٹینڈ اپ کمیڈینس کی اگر آپ لائف دیکھیں, موسٹ اسٹینڈ اپ کمیڈینس کم فرام پین. کامیڈی میں ایک سینگ ہے دیٹ گریٹ کامیڈی کمز فرام پین, اینڈ آئی تھنک دیٹ ڈیفینیٹلی از دا کیس. اینڈ میرے سچویشن میں از ڈیفینیٹلی دا کیس. میں کراچی میں پلی بڑی ہوئی, میرے پیرنٹس وہ ہمیشہ لڑتے تھے, بہت آرگیومنٹس. میرے ڈیڈ ویری سکسیسفل گائے, ویری نائس گائے, خود بھی ویری نائس گائے, مگر آلسو بہت فزیکلی وائلنٹ ٹورڈز میری امی کو بہت مارتے تھے جب میں بہت چھوٹی سی تھی. اینڈ آئی تھنک ایز ینگ ایز مے بی میں 5 سال کی ہوں گی, 6 سال کی ہوں گی, اور میری وہ فرسٹ میموری ہے کہ میرے ڈیڈ میری امی کو مار رہے ہیں. تو آئی تھنک فزیکل وائلنس, ڈومیسٹک وائلنس از اے ہیوج پرابلم ہمارے کلچر میں. اینڈ آئی تھنک ہمارے یہاں شرم اور شیم بہت ہے کہ یہ یار یہ اس بات میں ہم بات نہیں کریں گے کیونکہ یو نو کیونکہ ہمارے کلچر پہ شیم آئے گا یا ہمارے مذہب پہ شیم آئے گا یا ہماری فیملی پہ شیم آئے گا. مگر اب جب تک آپ پرابلم کو کنفرنٹ نہیں کریں گے تو آپ پرابلم کو ریزالو کیسے کریں گے. اینڈ آئی فیل لائک اگر میری اسٹوری کسی کی مدد کر سکتی ہے دیٹ آئی وانٹ پیپل ٹو انڈرسٹینڈ کہ یو نو اگر آپ ڈومیسٹک وائلنس سے آپ آئے ہیں, لائک میرے ابو لائک میں جب تک 15 کی عمر تک میرے ابو نے بہت مارا ہے مجھے فزیکلی. میرے ابو نے مجھے 2 مہینے پہلے جب میں امریکہ موو ہونے والی تھی, میرے ابو نے مجھے اتنا مارا, کوئی چھوٹی موٹی بات پہ ناراض ہو کے میرے ابو نے مجھے اتنی زور سے مارا تھا کہ میری ایئر رنگس میرے کان سے نکل گئے تھے, رائٹ, اتنی زور سے مجھے مارا تھے. تو میرا پوائنٹ یہ نہیں ہے کہ میں اپنا آپ کو یہاں پہ بیٹھ کے وکٹم دکھاؤں, دیٹس ناٹ دا پوائنٹ. میں پوائنٹ یہ بنانا چاہ رہی ہوں کہ آپ ڈومیسٹک وائلنس سے آ سکتے ہیں, آپ بہت ڈیفیکلٹ بیک گراؤنڈ سے آ سکتے ہیں.
ایون آپ نے بتایا آپ کے بھائی بھی وائلنٹ تھے اور پھر پاکستان کے اندر, اور خاص طور پہ اگر ہم 10-15 سال پہلے 20 سال پہلے کے کلچر کی بات کریں تو اور مشکل ہوگا. سو یہ بتائیں کہ پھر ایک مار کھانے والی لڑکی مونا کریکرز کی طرف کیسے آئی, لوگوں کو ہنسانے کی طرف کیسے آئی, یہ سفر کیسے ہوا؟
کیونکہ تکلیف ہنسانے کا بہت اچھا میڈیسن ہے, دیٹس وائی. جو لوگ آئی فیل جو سب سے زیادہ روتے ہیں ان کو مے بی لوگوں کو ہنسانا سیکھ لیتے ہیں. وہ دو قسم کے لوگ ہوتے ہیں, جو لوگ سب سے زیادہ روتے ہیں یا تو وہ بڑوں کے لوگوں کو اور رلاتے ہیں یا پھر بڑوں کے لوگوں کو ہنساتے ہیں. تو میں نے چوز کیا کہ میں لوگوں کو ہنساؤں, اور خالی لوگوں کو نہیں ہنساؤں, اپنے آپ کو بھی ہنساؤں. کیونکہ جب آپ اس قسم کے انوائرمنٹ میں پڑے بڑے ہوتے ہیں, دیر از اے لاٹ آف ڈپریشن, دیر از اے لاٹ آف انگزائٹی. میں بہت فار مینی ایئرز میں انسامنیا سے سفر کر رہی, تو مجھے لائک نیند نہیں آتی ہے. تقریباً آئی وڈ گو 3-4 days ود نو سلیپ, کیونکہ میرا دماغ کین ناٹ شٹ آف. اینڈ دیٹس ا ریل یو نو دیٹس ا لاٹ آف پرابلم. مگر یو نو آئی فیل لائک کامیڈی جو ہے نا, اٹ از دا لٹرلی دا بیسٹ میڈیسن, کہ آپ اپنی تکلیف کو بھی لے کے آپ مے بی یو کین چوز ٹو آلسو میک فن آف اٹ. آئی مین یو نو کامیڈی کی وجہ سے آپ اسٹیج پہ جا کے ایسی بات کر سکتے ہیں جو لوگوں نے مے بی پہلے سنی نہیں ہو, اور یا آپ اپنے لوگوں کو آپ ہنسا رہے ہیں اپنے ایکسپینس پر, یو نو. مگر there's a humanity in it, there's a very like vulnerable and human part about it, kyunki hum sab toote hue hain. I think log realize exactly.
میں خود جب اپسٹ ہوتا ہوں تو میں کامک شوز دیکھتا ہوں کسی بھی وجہ سے, تو وہ مجھے بہت ایک بہتر ریمیڈی اس کی نظر آتی ہے. سو مونا آپ دیسی کامیڈی نائٹ کر رہی ہیں ایل اے سے دیسی کمیونٹی کے لیے, اس کے علاوہ آپ جو ڈفرینٹ اسٹریمنگ چینلز ہیں ایپل ہو گیا باقی, ان کے لیے پروگرامس کر رہی ہیں, کچھ آج کل جو پروجیکٹس ہیں آپ کے پاس ان کے بارے میں بتائیے گا. اور اسٹینڈ اپ کامیڈی کتنی مشکل ہے, خاص طور پہ جب آپ دیسی آڈینس کے سامنے کرتی ہیں یا آپ لوکل امیرکن کے سامنے انٹرنیشنل آڈینس کے سامنے کرتی ہیں, تو اس میں کیا فرق ہے؟
بہت فرق ہے. آئی فیل لائک دیسی آڈینس یا مسلم آڈینس کے سامنے سرٹن ٹاپکس آپ زیادہ نہیں بات کر سکتے ہیں, کیونکہ دا آڈینس ٹینڈز ٹو بی ا لٹل بٹ مور کنزرویٹو, دے ڈونٹ وانٹ ٹو ٹاک اباؤٹ سرٹن ٹاپکس. مگر امیرکن آڈینس آف کورس اگر آپ کامیڈی کلب میں کرتے ہیں you can talk about anything. I mean, literally anything. And I feel like, you know, freedom ka factor aa jata hai. It's a huge freedom factor. Ki yaar ye topics ke bare mein baat kar sakti hu, ye topics ke bare mein main nahi baat kar sakti. Aur also desi and you know Muslim audience ke samne you want to talk more about stuff you can relate to. Like for instance, I think desi aurte relate to the whole waxing situation. Abhi ye is environment quarantine ke wajah se main Chewbacca bani hui hu. Aapko pata hai Chewbacca Star Trek mein jiske jo sare baal se cover hua tha, that's me. That's every desi woman right now. They're like, we are suffering because we are covered with hair and there is no waxing to be had, and it's a problem. So I'm just saying, I mean, those are like just kind of relatable things ke aap comedy mein kar sakte hain desi and Muslim environment mein versus American environment jahan pe aap kafi cheeze baat kar sakte hain jo aap maybe desi environments mein nahi kar baat kar sakte hain.
Of course. Ab aate hain zara Bamona, ye batayega ki pandemic baba mein maza. बहुत जबरदस्त मीम्स हमें पाकिस्तान से पढ़ने को मिलती हैं, इवन वहाँ पे कॉमेडी शोज हो रहे हैं, वो भी इस मौजू को लेके आते हैं. अमवात हो रही है, हम अफसरदा हैं, लोग बीमार हैं, हम उस पर दुखी हैं, हॉस्पिटल भरे हैं, लोगों की जॉबें जा रही हैं, हम इस परेशान हैं, शहर सो गए हैं, वीरान है, इस पर उदासी होती है. लेकिन हंसना जरूरी है. हंसते हैं तो कहते हैं कि हमारी इम्यून सिस्टम वो भी बेहतर होता है, हमारी एनर्जी जो है ना वो एक शेक होने के बाद, चेकअप होने के बाद हमें वो एनर्जाइज करती है. तो हंसना क्यों जरूरी है, खासतौर पे वबा में? और वबा में क्या ऐसी चीजें आपके सामने आई हैं या आपने क्रिएट की हैं जो हमारे होंठों पे मुस्कुराहट ला सकती हैं?
आपके होटो पे क्या मुस्कुराहट ला सकती हैं? वेल, अगर आपको स्टैंड अप देखना है, आप लोग मेरे यूट्यूब पे जा सकते हैं, मेरी वेबसाइट पे जा सकते हैं, जहाँ पे मैंने सारे अपने स्टैंड अप और कॉमेडी लगाई हुई है. मगर ये बात तो मैं जरूर कहूंगी कि हर कोई इस वक्त शॉक हुआ है कि यार इतने लोग बीमार हो रहे हैं और इतने लोग मर रहे हैं कोविड की वजह से. मगर आपने अगर नोटिस किया हो कि जो सबसे ज्यादा कम लोग जो मर रहे हैं वो होमलेस लोग हैं, क्योंकि उनका इम्यून सिस्टम इज फैंटास्टिक. और जो हम लोग जो है ना, जो हम लोग वीक इम्यून सिस्टम वाले हैं, जो हम घर में बैठे हैं, तो व्हाट वी ऑल नीड टू डू इज बी होमलेस फॉर अ लिटिल बिट, ताकि बाहर जाके हम अपना इम्यून सिस्टम बिल्ड करके एंड देन वी कैन कम बैक, ताकि वी कैन ए हैव कंपैशन फॉर होमलेस पीपल एंड बी बिल्ड अ इम्यून सिस्टम. सो इट्स अ विन-विन सिचुएशन इन माय ओपिनियन.
मैंने जो मीम्स देखी ना, वो बहुत अगेन हमारे देसी, इवन मोना मैंने ये नोटिस किया है कि हम जो देसी बैकग्राउंड से आते हैं, और मैं टिपिकल देसी आपके सामने बैठा हूँ, हमारे जोक्स भी बहुत डिफरेंट हैं. हमें यहाँ के या तो जोक्स समझ नहीं आते, या फिर उन जोक्स को में हमारा इम्यून सिस्टम जोक्स में इतना ऊपर चला गया है, ज्यादा पोटेंसी की मेडिसिन के ठीक होते हैं हम, तो जोक भी उस लेवल के है कि जहाँ पे हंसते हैं. सो मैंने देखा कुछ टिकटॉक्स देखी है, एक बच्ची को प्रिटेंड कर रही है एक यंग लड़की, और उसे टीचर पूछती है कि जी आपके अबू क्या करते हैं, तो वो इन पेंडेमिक के दिनों का एक रिफ्लेक्शन है उसमें, क्यों कहती है बड़ी आवाज में निकाल के बच्चों जैसी कि मेरे अबू तो हाउसवाइफ हैं, तो कहती है व्हाट, मैं आस्किंग अबाउट योर फादर, आपके अबू क्या करते हैं, तो कहती है मैं अबू का ही बता रही हूँ, वो हाउसवाइफ हैं आजकल. तो इस तरह की चीजें यहाँ पे नजर आती है. यहाँ पे क्या अच्छी लाइन्स आपको देखने को पढ़ने को मिली, अच्छी मीम्स आपके सामने आई?
मैंने कुछ मीम्स देखी है, क्योंकि मैं उसको कॉन्टेंट क्रिएटर हूँ, तो आई थिंक मैंने भी काफी अपनी मैं कंटेंट और अपनी वीडियोस बनाती हूँ. जैसे मैंने आपको बताया जो क्लोरीन की वीडियो बनाई है, आई आल्सो आई थिंक हर कोई लाइक अब क्वारंटीन के ज्यादातर जोक्स कर रहा है, मेनली बिकॉज व्हाट्स हैपनिंग. मगर मेरा क्वारंटीन का जोक ये है कि इस क्वारंटीन में से दो चीजें आएंगी, या तो सबसे ज्यादा डिवोर्सेस या सबसे ज्यादा बच्चे पैदा होंगे, और मे बी कुछ लोगों के लिए दोनों चीजें होंगी. सो वी आर गोना फाइंड आउट. मगर अगर मेरा कॉमेडी करियर अच्छा नहीं चलता है, तो फिर मैं डिवोर्स लॉयर बन जाऊंगी, क्योंकि उसमें ज्यादा पैसे होंगे.
तो दूसरा ये बताएं कि एक और भी आपने बताया कि शायद क्वारंटीन में एक मैसेज ये भी है कि आप होमलेस हो जाएं तो आप बचे रहेंगे कोरोना से.
हाँ जी, हाँ ना, इम्यून सिस्टम बढ़ता है ना अगर आप हर चीज से एक्सपोज हुए हो.
आखिरी बात, और आप जब के अब स्टेज नहीं हो रहा तो क्या हो रहा है?
अब स्टेज नहीं हो रहा तो इंटरनेट स्टेज बन गया, क्योंकि हमारी तो लाइव कॉमेडी तो होती ही सारी पब्लिक गैदरिंग में, तो अब पब्लिक गैदरिंग नहीं, तो मैंने अपना वीकली कॉमेडी शो लॉन्च किया है, देसी कॉमेडी नाइट, एवरी वीक, हर जुम्मे शाम 8 बजे LA टाइम मैं शोकेस करती हूँ न्यू कॉमेडियंस को, न्यू देसी कॉमेडियंस, न्यू पर्शियन कॉमेडियंस, न्यू अरब कॉमेडियंस. सो इस हफ्ते हमारी जो कॉमेडियंस है, एक कॉमेडियन नतालिया गुल जलानी, वो कराची में रहती हैं एक्चुअली, शी इज अ सिंधी कॉमिक, वेरी वेरी फनी गर्ल. तो मैं चाहती हूँ कि जितने भी ग्लोबल कॉमेडियंस को मैं शोकेस कर सकती हूँ, दैट्स रियली वांट टू व्हाट आई एम डूइंग राइट नाउ, क्योंकि हंसना तो बंद नहीं कर सकते.
بہت شکریہ منا شیخ, اسٹینڈ اپ کامیڈین, آپ نے ہمیں لاس سے جوائن کیا, بہت شکریہ آپ کا.
Thank you. Thank you so much.
اور سامعین, اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی